नेपाल दर्पणमा साथी टेकमान साक्यसँगै लक्ष्मण कार्कीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणको साथमा करेन्ट मसला र करेन्ट चिया
स्वादको झट्का।
नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
आज भएको उपचुनावमा 65% मत खस्यो, ओडाको मत परिणाम आउन सुरु, बाँकी ठाउँको मतगणना आजै रातिदेखि सुरु हुने।
एचआईभी संक्रमितको संख्या घटिरहेको सरकारको दावी, एड्सका कारण ज्यान गुमाउनेको संख्या 38%ले घट्यो।
दुहबी कटहरी विद्युत प्रसारण लाइन निर्माणको काम अन्तिम चरणमा, विवादित गिधनिया क्षेत्रमा तार बिछ्याउने काम भोलि बेलुकासम्म सकिने।
बाल बालिकाको मस्तिष्कमा लागेको सामान्य चोटले पनि स्मरण शक्ति घट्न सक्ने, चोट लागेका बाल बालिकाको निद्रा र तनाव व्यवस्थापनमा ध्यान दिनुपर्ने।
र 13 दक्षिण एसियाली खेलकुद साका लागि काठमाडौँ झकी झकाउ, महिला भलिबलको सेमी फाइनलमा नेपाल श्रीलङ्कासँग खेल्दै।
मेरो जीवन मेरो शरीर मेरै अधिकार,
अन्त्य गरौं महिला हिंसा अनि दुर्व्यवहार,
महिलामाथि हुने हिंसा विरुद्ध एक हौं।
अमेरिकी विकास नियोगको आर्थिक सहयोगमा सञ्चालित हरियो वन कार्यक्रम अन्तर्गत राष्ट्रिय प्रकृति संरक्षण कोष र उज्यालो रेडियो नेटवर्कद्वारा जारी सन्देश।
राप्ती इन्जिनियरिङ कलेज घोराई दाङमा भर्ना खुल्यो।
स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा विषय तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल। मध्यपश्चिमाञ्चलकै पहिलो र एकमात्र आईएसओ सर्टिफाइड यस कलेजमा शैक्षिक सत्र 2076-77 को लागि बीई सिभिल र बीसीए कार्यक्रममा भर्ना खुल्यो।
साथै 18 महिने सिभिल, इलेक्ट्रिकल ओभरसियर र 3 वर्षे कम्प्युटर ओभरसियरमा केही सिट खाली रहेकाले अध्ययन गर्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
सम्पर्क राप्ती इन्जिनियरिङ कलेज खोराई दाङ, फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684।
सनराइज ब्याङ्कको स्वास्थ्य योजना, फाइदै फाइदा क्या कैदा, सनराइज ब्याङ्कको स्वास्थ्य योजना, खातावालालाई स्वास्थ्यको बिमा, दुर्घटना हुँदा स्वास्थ्यको बिमा, अस्पतालमा भर्ना हुँदा को स्वास्थ्य बिमा, एकपल्ट बुझ्नै पर्यो नि, सनराइज ब्याङ्कमा जानै पर्यो नि, सनराइज ब्याङ्कमा जानै पर्यो नि, सनराइज ब्याङ्कको स्वास्थ्य योजना,
सनराइज ब्याङ्क हामी सँगसँगै।
नेपाल पोलिटेक्निक इन्स्टिट्युट भरतपुर चितवनमा बीई सिभिल र बीई इलेक्ट्रिकल अध्ययनको खोजीमा रहेका विद्यार्थीहरूका लागि भर्नाको अन्तिम अवसर।
प्राविधिक शिक्षाको क्षेत्रमा नेपालकै अग्रणी संस्था अन्तर्राष्ट्रिय गुणस्तर आईएसओ 9001:2015 प्रमाणपत्र प्राप्त गर्न सफल यस एनपीआई कलेज भरतपुर चितवनमा स्नातक तहमा इन्जिनियरिङ तर्फ बीई सिभिल र बीई इलेक्ट्रिकल कार्यक्रममा सीमित सिटका लागि पुनः प्रवेश परीक्षा आवेदन फारम खुल्ला गरिएको हुँदा इच्छुक विद्यार्थीहरूबाट कलेजमा सम्पर्क राखी प्रवेश परीक्षा आवेदन फारम भर्न सूचित गरिन्छ।
फारम भर्ने अन्तिम मिति यही मंगसिर 19 गते सम्म।
थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन, फोन 056-572-417,
मोबाइल 98-550-60-768, 98-550-60-769 र 98-550-64-960।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। आज भएको उपचुनावमा झन्डै 65% मतदान भएको निर्वाचन आयोगले जनाएको छ। कुल मतदाता 454,114 मध्ये 297,137 जनाले मतदान गरेको निर्वाचन आयोगले जनाएको हो। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले 37 जिल्लाका 247 मतदान स्थल र 537 केन्द्रमा उत्साहपूर्वक मतदान भएको जानकारी दिनुभएको छ। मतदान भएका ठाउँमा मतपेटिका संकलन गर्ने काम शुरू भएको छ र त्यसपछि मतगणना शुरू हुने पनि आयोगले जनाएको छ। थोरै मत खसेका र वडा अध्यक्षका लागि मात्रै मतदान भएका ठाउँमा भने मतगणना भइरहेको छ। केही ठाउँको मत परिणाम पनि आउन थालेको छ। रोल्पाको थवाङ गाउँपालिका एकको वडा अध्यक्षमा नेकपाका उम्मेद्वार जनक बहादुर बुढा मगर निर्वाचित हुनुभएको छ। उहाँ 174 मत प्राप्त गरी विजय हुनुभएको हो। उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका कमल बहादुर रोका मगरले 26 मत प्राप्त गर्नुभयो। त्यहाँ 209 जनाले मात्रै मतदान गरेका थिए, जसमध्ये 9 मत बदर भएको थियो। 1274 जना मतदाता रहे पनि 209 जनाले मात्रै त्यहाँ मतदान गरेका हुन्। यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर 3 वडा अध्यक्षमा नेकपाका कृष्ण बहादुर तामाङ 528 मत ल्याएर विजय हुनुभएको छ भने सल्यानको कुमाह गाउँपालिका 5 वडा अध्यक्षमा पनि नेकपाका धर्मी बुढाथोकी विजयी हुनुभएको छ। प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य र पालिकाहरूका प्रमुख र उपप्रमुखका लागि चुनाव भएका मध्ये केही ठाउँको मतगणना आजै रातिदेखि शुरू गर्ने तयारी छ। कास्की क्षेत्र नम्बर 2 मतगणना आजै राति 10 बजेबाट शुरू गर्ने तयारी गरिएको छ। 65% मतदान भएको यो क्षेत्रमा मतगणना गर्ने स्थान जिल्ला समन्वय समितिको हललाई तोकिएको छ। त्यहाँ सीसी क्यामेरा र तार जाली लगाएर हल मतगणनाका लागि तयार पारिएको छ। यस्तै दाङको निर्वाचन क्षेत्र नम्बर 3 प्रदेशसभा खको गणना भोलि बिहानदेखि मात्रै शुरू हुने निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनुभएको छ। यस्तै बागलुङ क्षेत्र नम्बर 2 प्रदेश खमा 63% मतदान भएको छ। भोलि बिहान सर्वदलीय बैठक बसेर मतगणना शुरू गर्ने जिल्ला निर्वाचन अधिकृत विकास चन्द्र शर्माले जानकारी दिनुभएको छ। त्यस्तै भक्तपुर क्षेत्र नम्बर 1 प्रदेश कमा झण्डै 71% मतदान भएको छ। 45,015 मतदाता रहेको यो क्षेत्रमा 31,838 जनाले मतदान गरेको भक्तपुरका प्रमुख निर्वाचन आयुक्त घमचन्द्र तिमसिनाले जानकारी दिनुभएको छ। मतगणना स्थलमा मतपत्रको सुरक्षाका लागि तार जाली र सीसी क्यामेरा जडान गरिने पनि उहाँले बताउनुभयो। धरान उपमहानगरपालिका प्रमुखका लागि पनि मतदान भएको छ। त्यहाँ आज 57% मतदान भएको छ। यस्तै हुम्लाको खारपुनाथ गाउँपालिकाको उपाध्यक्षका लागि भएको चुनावमा 80% मतदान भएको छ।
नेपालमा एचआईभी संक्रमितको संख्या घटिरहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले दावी गरेको छ। सन् 2010 तुलनामा सन् 2018 58% एचआईभीको नयाँ संक्रमण घटेको केन्द्रले जनाएको हो। नेपालमा झण्डै 30,000 जनामा एचआईभी संक्रमण भएको पाइएकोमा पुरूष 17,732 र महिला 12,212 जना रहेका केन्द्रका निर्देशक डाक्टर अनुज भट्टचन्दले बताउनुभयो। एड्सको कारणले ज्यान गुमाउनेको संख्या पनि 38% घटेको उहाँले बताउनुभयो। सहयोग एआरभी उपचार पद्धतिमा पहुँच बढ्दै गएकोले एड्सको कारणबाट ज्यान जानेको संख्या घटेको उहाँले बताउनुभयो। केन्द्रले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार 2019 जुलाईसम्म नेपालका एचआईभी संक्रमित मध्ये 60% एआरभी उपचार गराइरहेका छन्।
लामो समयदेखिको विवादका कारण रोकिएको दुहबी कटहरी 33 केभी क्षमताको विद्युत प्रसारण लाइन निर्माणको काम अन्तिम चरणमा पुगेको छ। अवरोध भएर रोकिएको क्षेत्र मोरङको गिधनिया बस्तीको 13 किलोमिटर लामो प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको हो। अहिले गिधनिया बस्तीको 2.8 किलोमिटर क्षेत्रमा अण्डरग्राउण्ड तार बिछ्याउने काम भइरहेको र भोलि बेलुकीसम्म यो काम सकिने नेपाल विद्युत प्राधिकरण 1 नम्बर प्रादेशिक कार्यालयका प्रमुख श्रीराम पाण्डेले उज्यालोलाई जानकारी दिनुभएको छ। यही प्रसारण लाइनको विषयमा गएको 7 गते मोरङका सांसद अमनलाल मोदी र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच संसदीय समितिमै बाजाबाज भएको थियो। प्रसारण लाइनको अभावमा अहिले रंगेली र कटहरी क्षेत्रका बासिन्दा र उद्योगले नियमित बिजुली पाउन सकेका छैनन्।
इलाम नगरपालिकाले पदाधिकारीको सुविधा कटौती गरेर कडा खालको रोग लागेकालाई उपचार खर्च दिने भएको छ। पदाधिकारीको सुविधाको लागि विनियोजन गरिएको 4 लाख रूपियाँबाट कडा रोगको उपचारका लागि सिफारिश भएकालाई उपचार खर्च दिने निर्णय भएको नगरपालिकाका प्रवक्ता ठाकुर नारायण श्रेष्ठले बताउनुभयो। क्यान्सर, मुटु रोग, मृगौला रोग, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी, सिक्लेस एनेमिया बिरामीलाई 10,000 रूपियाँका दरले उपचार खर्च दिइने उहाँले बताउनुभयो।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भारतले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले विज्ञप्ति निकालेर भोलिदेखि मंगिर 26 गतेसम्मका लागि आन्दोलनका कार्यक्रम घोषणा गरिएको जानकारी दिनुभएको हो। दोस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत भोलि जुलुस प्रदर्शन गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ। यसैबीच पर्साको ठोरी गाउँपालिका 3 रहेको ठुटे खोलाबाट भारतीयले जबरजस्ती कुलो बनाएर पानी लगेको भन्दै स्थानीय बासिन्दाले गुनासो गरेका छन्। ठुटे खोलाको पूर्वतर्फको भीरसँगै रहेका तीनवटा कुला मध्ये दुईवटा ठूला कुलाबाट भारतीयले पानी लगेको ठोरी गाउँपालिका तीनका वडा अध्यक्ष सूर्यबहादुर लामाले जानकारी दिनुभयो। ठोरीका किसानले त्यसको विरोध गर्दा भारतीयले कुटपिट गर्ने दबाव दिने भएकाले नेपाल सरकारले ध्यान दिनुपर्ने उहाँको भनाइ छ। भारतीय पक्षले 435 नम्बरको जंगे पिलर नेपाली भूमिमा सारेर दक्षिणतर्फको 6 कट्ठा नेपाली भूभाग समेत अतिक्रमण गरी कुलो भारततर्फ लगेको स्थानीय बासिन्दाले बताएका छन्। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
युनाइटेड टेक्निकल कलेज भरतपुर चितवनको नयाँ भर्ना सम्बन्धी सूचना।
पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त, काठमाडौँ उपत्यका बाहिरकै उत्कृष्ट आईएसओ 9001:2015 सर्टिफाइड दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल विशुद्ध इन्जिनियरिङ कलेज युनाइटेड टेक्निकल कलेज चितवनमा बीई सिभिल कम्प्युटर र इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स अध्ययनमा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
सम्पर्क युनाइटेड टेक्निकल कलेज भरतपुर 11 चितवन,
फोन 056-527-982,
मोबाइल 98550-5859, 98550-5860।
सुनिश्चित भविष्य मात्र होइन बचत, सपनाहरू पूरा हुने विश्वास हो, भविष्यको लगानी हो, मनको शान्ति हो, ओ, बचत। आर्थिक स्वतन्त्रता हो, आत्मविश्वास हो, आत्मा सम्मान हो, सम्पन्न जीवन हो, बचत बचत गरौँ, बचत गरौँ, बचत गरौँ, बचत गरौँ।
धेरै छन् बचतका खुसीहरू, बचत गरौँ। ग्लोबल आइएमई बैंक, सबैका लागि बैंक।
पराई भूमिमा कमाउँछन् खुसी सबको लागि सौभाग्य हाम्रो, त्यस खुसीलाई हामी पुर्याउँछौ सबै
हृदयमा। हिमाल रेमेट, पुर्याउँछौ खुसी, अ प्रोडक्ट अफ हिमालयन बैंक लिमिटेड।
13 साउथ एशियन गेम्स 2019 काठमाडौँ र पोखरामा 1-10 December 2019, अब एक दिन बाँकी।
गोलभेडा अब अचार मात्र होइन, सस पनि बन्न सक्छ। माली गाईको दुधले गाउँमा चीज उद्योग चल्न सक्छ। गुल्मीको कफी, इलामको चियाले युरोपको बजार भेट्न सक्छ। गोरुले हलो, धान्य दुःख ट्र्याक्टरले अब मेट्न सक्छ। च्याउको भेउ सबैले पाउँदैछन्। आफ्नै देशमा माछा पालन गरी आत्मनिर्भर बन्ने दिन आउँदैछन्,
किनकि सानीमा बैंकले ल्याएको छ
सहज पहुँच र सरल प्रक्रिया सहितको सानीमा कृषि कर्जा।
सानादेखि ठुला,
किसानदेखि कृषि उद्यमी,
सबैको आवश्यकता पूरा गर्ने सानीमा कृषि कर्जा, किनकि हामीले बुझेका छौँ
कृषिमा लगानी
राष्ट्रको उन्नति।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ।
नेपाल दर्पणमा अब बाँकी खबर। जनकपुरमा भइरहेको राम जानकी विवाह महोत्सव अन्तर्गत आज मटकोर विधि सम्पन्न भएको छ। वैवाहिक कार्यक्रमको वेदी मडवा र लाभा भुट्ने चुलोका लागि प्रयोग हुने माटोका लागि गंगा सागरबाट माटो खनेर मटकोर विधि सम्पन्न गरिएको हो। बाजागाजाका साथ मैथिली वैवाहिक गीत गाउँदै जानकी मन्दिरबाट निस्केको टोली गंगा सागरमा माटो खनेर जानकी मन्दिरमै आएका हुन्। वैदिक मन्त्र उच्चारण गरी विधिपूर्वक जानकी मन्दिर भित्रिएको माटोले राम जानकी विवाह लागि विवाह वेदी तयार गरिन्छ। विवाह पञ्चमीको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत भोलि 6 दिन विवाह उत्सव मनाइन्छ भने पर्सी राम कलेवा सहित जन्तीको विदाई गरी विवाह महोत्सव सम्पन्न हुनेछ।
देशका केही ठाउँको तापक्रम आज एकै दिन 5 डिग्री सेल्सियससम्म घटेको छ। जुम्ला, नेपालगंज, वीरेन्द्रनगर, दाङको तापक्रम हिजोभन्दा झण्डै 5 डिग्री सेल्सियससम्म घटेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उच्च हिमाली तथा पहाड़ी भेगमा हिमपात भएकाले चिसो हावा बहँदा यी ठाउँको तापक्रम घटेको मौसमविदले बताएका छन्। अब देशभरिकै तापक्रम क्रमिक रूपमा घट्ने भएकाले चिसोबाट बस्न पूर्व तयारी गर्न पनि मौसमविदहरूले आग्रह गरेका छन्। सामान्यतया मंगिर 15 बिहान हुस्सू र कुहिरो लाग्ने क्रम बढ्ने तथा तराईमा शीतलहर पनि शुरू हुन सक्ने भएकाले पूर्व तयारी अपनाउनु पर्ने मौसमविद शान्ति कणेलले बताउनुभयो।
काठमाडौँ उपत्यकाको चक्रपथभित्र भोलि बिजोर नम्बर प्लेटका यातायातका साधन मात्र चलाउन पाइने भएको छ। 13 दक्षिण एसियाली खेलकुद शाखाको उद्घाटन भएकाले चाप कम गर्न चक्रपथभित्र बिजोर नम्बर प्लेट भएका गाड़ी, मोटरसाइकल र स्कूटर मात्र चलाउन पाइने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। ट्राफिक प्रहरीले भोलि चक्रपथभित्र मालवाहक गाड़ी प्रवेश गर्न नपाउने पनि जनाएको छ। यसैबीच साग खेलकुदको समापनको अवसरमा मंगिर 24 गते चक्रपथभित्र जोर नम्बरका गाड़ी मात्र चलाउन पाइने ट्राफिक प्रहरीले जनाएको छ।
सरकारले धानको मूल्य वृद्धि गरेपछि बाँकेका किसानले खाद्य संस्थानलाई नै धान बेच्न थालेका छन्। अघिल्लो वर्ष मूल्य कम भएको भन्दै निजी मिल सञ्चालक तथा व्यापारीलाई धान बेच्ने किसान यस वर्ष बढी मूल्य पाउने भएपछि खाद्य संस्थानमै धान बेच्न शुरू गरेको किसानहरूले बताएका छन्। खाद्य व्यवस्था कार्यालय नेपालगंजले यो वर्ष मोटा धानको दाम प्रति क्विन्टल 2,532.80 रुपियाँ र मध्यम धानको दाम 2,673.16 रुपियाँ तोकेको छ। यो पोहोरको तुलनामा प्रति क्विन्टल 200 रुपियाँ बढी हो। बढी भाव पाउने भएपछि यसपटक खाद्य संस्थानलाई नै धान बेच्न थालेको र गाउँमा धानको किनबेच घटेको किसानहरूले बताएका छन्।
एपेन्डिसाइटिसको शल्यक्रियापछि अस्पतालमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई वेबसाइटबाटै स्वास्थ्य लाभको शुभकामना दिने व्यवस्था गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई kpsharmaoli.com.np गएर स्वास्थ्य लाभको शुभकामना दिन सकिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। धेरैले प्रधानमन्त्रीको स्वास्थ्यबारे चासो राखेको र भेट्न चाहेकाले वेबसाइट मार्फत आफ्ना भावना प्रकट गर्न सकिने व्यवस्था गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयो। प्रधानमन्त्री ओलीको यही मंगिर 10 गते एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो। उहाँको मृगौलामा समस्या भएपछि नियमित डायलासिस पनि गरिँदै आएको छ। अहिले प्रधानमन्त्री ओलीको स्वास्थ्य राम्रो हुँदै गएको पनि प्रेस सल्लाहकार थापाले बताउनुभयो।
यसैबीच प्रधानमन्त्री ओलीलाई अझै कम्तीमा 1 हप्ता अस्पतालमै राखिने भएको छ। स्वास्थ्यमा क्रमिक सुधार हुँदै गए पनि संक्रमण हुने डर भएकाले अझै कम्तीमा 1 हप्ता अस्पतालकै सघन उपचार कक्ष अर्थात आईसीयूमै राखेर उहाँको उपचार गरिने उपचारमा संलग्न डाक्टरले जानकारी दिएका हुन्। डाक्टरहरूका अनुसार अहिले प्रधानमन्त्री ओलीलाई थोरै तरल पदार्थ खुवाउन र केही हिँडुल गराउन थालिएको छ।
ललितपुरमा साइकलका लागि छुट्टै लेन बनेको खबर उज्यालो अनलाइनमा पढेर दिनेश सिलवाल लेख्नुहुन्छ, राम्रो काम, व्यायाम पनि हुने, पैसाको बचत पनि हुने।
यसै विषयमा गणेश प्रसाद हुजदार लेख्नुहुन्छ, ललितपुरमा मात्र होइन काठमाडौँ उपत्यकाभित्र भीड़भाड हुने ठाउँमा पनि साइकलको छुट्टै लेनको निर्माण गर्नुपर्छ।
दक्षिण एसियाली खेलकुद साकको बन्द प्रशिक्षणकै क्रममा एथलेटिक्स खेलाड़ी तुलसा खत्री विदेश पलायन भएको खबर उज्यालो अनलाइनमा पढेर राजेन्द्र राणाभाट लेख्नुहुन्छ, यसमा जिम्मेवार राष्ट्रिय खेलकुद परिषद र सरकार नै हुन्। राम्रा खेलाड़ीको उचित व्यवस्थापन, सम्मान र जीविकोपार्जनको ग्यारेन्टी गर्न नसक्दा देशको इज्जत राख्न सक्ने खेलाडी पलायन हुनु देशकै लागि दुःखद कुरा हो।
उज्यालो अनलाइनमा उपचुनावका तस्विरहरू हेरेपछि दिल मगर लेख्नुहुन्छ, कुन आशा देखाएर लगे बुढा र बिरामी मान्छेलाई थाहा भएन, तर अरू बेला पनि यसरी नै नागरिकको ख्याल राखे कस्तो हुने थियो होला।
यसै विषयमा नवराज सिलवाल लेख्नुहुन्छ, भोटको दिन मात्रै हो, अरू दिन त चिन्दैनन् नेताहरूले नागरिकलाई।
विचारका लागि तपाईँलाई धन्यवाद।
साथीहरू, अर्जुन पोखरेल र भोजेन्द्र बस्नेत मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो। सीधा कुरा प्रस्त विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पुरा गर्छ नेपाल जापान सेवा सेन्टरले
हजुर उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानीज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर नाग पोखरी काठमाडौँ फोन नम्बर 44 28 242 44 28 242।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निपमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौँ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42 38 545।
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको थर्ड फ्लोर।
नेपालकै सबैभन्दा ठूलो निजी आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल दृष्टि आँखा केन्द्र।
हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया,
मधुमेह बिरामीका पर्दाको परीक्षणको लागि विशेष प्याकेजको व्यवस्था,
पूर्ण रूपमा कृत्रिम आँखाको सुविधा तथा अल्छी आँखाको उपचारका साथै आँखाको सम्पूर्ण परीक्षणका लागि
दृष्टि आँखा केन्द्र कलङ्की। फोन 52 24 352 र 52 24 353।
वेबसाइट www.drishti.org।
अब दृष्टिको आठौँ शाखा काठमाडौँको नयाँ बानेश्वरमा पनि दृष्टि आँखा केन्द्र।
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। काठमाडौँको भ्रिकुटी मण्डपमा चलिरहेको हस्तकला व्यापार मेला तथा हस्तकला प्रतियोगितामा आजसम्म 1,00,000 भन्दा धेरैले अवलोकन गरेका छन्। मेलामा 100 रुपियाँदेखि 15,00,000 रुपियाँसम्मका हस्तकलाका सामग्री राखिएको आयोजक नेपाल हस्तकला महासंघले जनाएको छ।
काष्ठमण्डप पुननिर्माणका लागि अभाव भएको 8,000 क्युबिक फिट काठ धनगढीबाट ल्याइने भएको छ। काष्ठमण्डपको छानोका लागि अपुग भएको काठ पुष 15 गतेसम्ममा धनगढीबाट ल्याउने तयारी गरिएको पुननिर्माण समितिका अध्यक्ष राजेश साक्यले जानकारी दिनुभयो।
सोलुखुम्बुको 4 विमानस्थल मध्ये 2 प्रयोगविहीन भएका छन्। सोलुखुम्बुमा फाफ्लु, तेन्जिङ हिलारी, स्याङबोचे र काँगेल डाँडा विमानस्थल रहे पनि फाफ्लु र तेन्जिङ हिलारीमा मात्रै नियमित उडान भइरहेको छ।
इलाममा आजदेखि सूर्योदय नगर पर्यटन महोत्सव शुरू भएको छ। महोत्सवमा रेड पाण्डा ट्रेल, फिसिङ, सस्तो बजार कार्यक्रम, सुन्दर घोडा प्रतियोगिता, सूर्य पूजा, लेप्चा जातिको संग्रहालय, डम्फुसाँच, देउराली हाइकिङ लगायतको अवलोकन र अनुभव गर्न सकिनेछ।
जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गामा राहदानी बनाउन जानेलाई वैदेशिक रोजगारी बारेको परामर्श अनिवार्य गरिएको छ।
ललितपुर महानगरपालिकाले सड़कमा साइकल लेन छुट्याएको छ। कुपनडोल पुलचोक जाउलाखेल लगनखेल हुँदै मंगल बजारसम्म र कुपनडोलबाट पुलचोक हुँदै मंगल बजार पुग्न सकिने गरी तयार गरिएको साइकल लेनको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गर्नुभयो।
बर्दियाको मधुबन नगरपालिका 6 शान्तिपुरका दिनेश थापा ब्राउन सुगर र 84,000 रुपियाँ सहित पक्राउ परेका छन्।
यसअघि नापी गर्न छुटेर ब्लकका रूपमा रहेको तनहुँको आबु खैरेनी नगरपालिका वडा नम्बर 1, 2 र 3 85 परिवारलाई जग्गा धनी दर्ता प्रमाण पूर्जा वितरण गरिएको छ। नापी कार्यालय तनहुँले गाउँ ब्लकका रूपमा रहेको जग्गा भोग चलन अनुसार नापेर पूर्जा वितरण गर्न थालेको कार्यालयका प्रमुख कृष्ण आचार्यले जानकारी दिनुभयो।
नेपाल दर्पणमा अब विदेशको खबर। बालबालिकाको मस्तिष्कमा चोट लागेको केही हप्तापछि निन्द्रामा समस्या र थकावट देखिएमा स्मरण शक्तिमा कमी आउने अनुसन्धान प्रतिवेदन सार्वजनिक भएको छ। अस्ट्रेलियाको क्वीन्सल्याण्ड विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको अनुसन्धान प्रतिवेदन अनुसार बालबालिकाको टाउकोमा चोट लागेपछि निन्द्रा, थकावट र ध्यानमा एकाग्रता नआउने समस्या देखिए स्मरण शक्ति घट्ने देखिएको हो। मस्तिष्कमा हुने सानातिना दागका कारण बालबालिकामा अल्प निन्द्राको समस्या आउने र यसले दीर्घकालसम्म उनीहरूको स्मरण शक्तिलाई कमजोर बनाउने निष्कर्ष निकालेको डाक्टर कार्तिक लायरले गएराती जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। चिकित्सकले बिरामीको बानीको सुधार अभ्यास, समयमा निन्द्रा लाग्न औषधिको प्रयोग वा समस्यालाई फैलिन नदिन तनावमुक्त पार्न र निन्द्राका लागि शान्त तथा स्वास्थ्य वातावरणको उपलब्धता लगायतका कुराले समस्यालाई गर्न सकिने प्रतिवेदनमा उल्लेख गरिएको छ।
अब खेल खबर 13 दक्षिण एसियाली खेलकुद साकका लागि काठमाडौँका मुख्य सड़क र चौक झकीझका उपारिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि बेलुकी 5 बजे दशरथ रंगशालामा साकको औपचारिक उद्घाटन गर्नुहुनेछ। रंगशालामा विभिन्न किसिमका झिलिमिली बत्ती र दक्षिण एसियाली देशका झण्डाहरू टाँगिएका छन् भने ठाउँ ठाउँमा खेलकुदका विभिन्न ब्यानर, मस्कट, अफिसियल राष्ट्रका चिन्ह र विभिन्न सांस्कृतिक सम्पदा तथा इतिहास झल्कने गरी सजाइएको छ। यसैबीच 13 दक्षिण एसियाली खेलकुद साग अन्तर्गत महिला भलिबलको सेमी फाइनलमा नेपाल र श्रीलंकाको खेल चलिरहेको छ। त्रिपुरेश्वरमा रहेको कवर्ड हलमा अहिले पहिलो सेटको खेल चल्दै गर्दा नेपाली टोलीले 21-11 अग्रता लिएको छ। आज विजयी हुने टीमले उपाधिका लागि भारतसँग फाइनलमा खेल्नुपर्नेछ। भारत काठमाडौँमा चलिरहेको 13 दक्षिण एसियाली खेलकुदको महिला भलिबलको फाइनलमा प्रवेश गरेको हो। सेमी फाइनलमा मालदिप्सलाई भारतले 3-0 सेटमा पराजित गरेको थियो। नेपाल आज विजयी भए कम्तीमा रजत पदक पक्का हुनेछ। नेपालले महिला भलिबलमा अहिलेसम्म कास्य पदक मात्रै प्राप्त गर्न सकेको छ।
13 दक्षिण एसियाली खेलकुद प्रतियोगिता साकको उद्घाटन समारोहको मार्च पासमा नेपालको झण्डा भारोत्तोलनका कमल बहादुर अधिकारीले बोक्ने भएका छन्। यसअघि राष्ट्रिय खेलकुद परिषदले राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान पारस खड्काले नेपालको झण्डा बोक्ने निर्णय गरे पनि नेपाल ओलम्पिक कमिटिले सबै मापदण्डका आधारमा कमल लिने झण्डा बोक्न उचित रहने निर्णय गरेको थियो।
खबरको सिलसिला यति नै। आज शनिबार सधैँको शनिबार जस्तै रंग दर्पणको पालो रंग दर्पण लिएर आइपुग्नु भएको छ साथी विष्णु विश्वकर्मा।
आजको रंग दर्पण लोक दोहोरी बौद्धिक खेल हो भन्ने विषयमा केन्द्रित छ।
पलुलाई भर माया पर पर के रमाइलो छ र डाँडैको चौतारी मत उजड नहुँदा दौतरी चौतारीको बार चौतारीको बार पिपलुलाई भर माया पर पर के रमाइलो छ र
एउटा पक्षले सोधेको जवाफ तत्कालै ठाउँको ठाउँ फर्काउनु चान्चुने काम होइन। अझ भाव, तर्क, मनोरञ्जन र शब्द शब्द मिलाएर जवाफ फर्काउन जोसुकैले सक्दै सक्दैनन्। केटा र केटी पक्षबीच सवाल जवाफ गरी हारजितको छिनोफानो गरिने लोकदोहोरीलाई मनोरञ्जनका रूपमा मात्र लिने धेरै भए पनि कुनै समय लोकदोहोरीलाई बौद्धिक खेल मानिन्थ्यो र राष्ट्रिय खेलकुद प्रतियोगितामा समेत प्रतिस्पर्धा गराइन्थ्यो। 2034 सालदेखि 2045 सालसम्म राखेपाका सदस्य सचिव रहेका शरद चन्द्र शाहको पालामा लोकदोहोरीलाई खेल मानेर राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश गराइएको थियो। राष्ट्रिय खेलकुद प्रतियोगितामा गाउने गायक गायिका राष्ट्रिय कलाकार बन्थे। त्यसबेलाको लोकदोहोरी क्षेत्र सम्मान र प्रतिष्ठाको विषय बन्ने गरेको सम्झना लोक गायक प्रजापति पराजुलीलाई अहिले पनि ताजै छ।
गाउनै नहुने होइन रहेछ। दोहोरे गीत एउटा राम्रो जन्म जननीको जननीको रूपमा स्थापित भएको रहेछ र दोहोरे गीत त्यस्तो मान्छेले गाउँछ जोसँग खुबी छ। दोहोरे गीत भनेको एउटा खेल हो। त्यो खेल पनि कस्तो खेल भन्दा शारीरिक खेल होइन, भलिबल फुटबलको खेल होइन, कुस्ती होइन, होइन जुरो क्रान्ति होइन, तर दिमागको खेल हो। त्यो समाजलाई अलिकति चाहिँ हेर है के रहेछ त दोहोरी भन्ने प्रभाव पार्नका लागि पनि हामी निस्क्यौँ।
Team खेलकुदमा बलसँगै बुद्धिको प्रयोग निकै महत्त्वपूर्ण मानिन्छ। अझ बौद्धिक विधाका खेलकुदमा त बुद्धि नै विपक्षीलाई परास्त गर्ने हतियार हो। लोकदोरीमा पनि त्यस्तै बौद्धिकताको प्रयोग गर्न जरुरी हुन्छ। अझ यसमा त अरू बौद्धिक खेलमा जस्तो धेरै बेर सोच्ने समय पनि हुँदैन। लोकदोहोरीका रोचक सवाल जवाफले मनोरञ्जन मात्र दिँदैन, अर्को पक्षलाई हम्मे हम्मे हुने खालको प्रश्न सोध्ने, तत्कालै टुक्का जोड्ने र मुखभरिको जवाफ दिने गाई गायिकाको क्षमताको प्रशंसा पनि हुन्छ। लोकदोहोरीको यो विशिष्ट महत्व नबुझिएकाले नै राष्ट्रिय खेलकुदमा पछिल्ला दिनमा लोकदोहोरीलाई समावेश नगरिएको हुन सक्ने अनुमान छ लोकगायक नारायण राय माझीको।
हाम्रो संस्कृति चाहिँ कति महत्त्वपूर्ण छ भन्ने कुरो बुझ्न नसक्नु नै मुख्य कुरो हो। यो चाहिँ डोरीलाई मात्रै नभएर हाम्रो सम्पूर्ण संस्कृतिहरू नै त्यो कति महत्त्वपूर्ण चाहिँ हाम्रो सम्पत्ति भन्ने कुरो बुझ्न सकिरहेको छैन, यो दुःखको कुरो छ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले 2060 सालदेखि लोकदोहोरी प्रतियोगिता आयोजना गर्दै आएको छ। तर लोकदोहोरीको संरक्षण विकास र प्रोत्साहनका लागि सरकारी स्तरबाट खासै पहल नभएको स्रष्टाहरूको गुनासो रहँदै आएको छ। अझ लोकगीतको नाममा बजारमा आउने ठिमाहा बाका र शब्दले त लोकगीतलाई सस्तो र अश्लील विधाका रूपमा चित्रित गर्ने गरेको भनेर चर्को आलोचना पनि हुने गरेको छ। विश्वमै विशेष पहिचान बोकेको नेपाली लोकदोहोरीलाई मनोरञ्जनको विधाका रूपमा मात्र लिने क्रम बढेका बेला यसलाई बौद्धिक खेलका रूपमा स्थापित गर्न सके लोकदोहोरीको गरिमा अझै बढ्ने थियो कि।
रङ्गदर्पणसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको आजको समय सकिन लागेको छ। बिदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
आज भएको उपचुनावमा 65% मत खस्यो, ओडाको मत परिणाम आउन सुरु, बाँकी ठाउँको मतगणना आजै रातिदेखि सुरु हुने।
एचआईभी संक्रमितको संख्या घटिरहेको सरकारको दावी, एड्सका कारण ज्यान गुमाउनेको संख्या 38% घट्यो।
दुहबी कटहरी विद्युत प्रसारण लाइन निर्माणको काम अन्तिम चरणमा, विवादित गीतनिया क्षेत्रमा तार बिछ्याउने काम भोलि बेलुकीसम्ममा सकिने।
बाल बालिकाको मस्तिष्कमा लागेको सामान्य चोटले पनि स्मरण शक्ति घट्न सक्ने, चोट लागेका बाल बालिकाको निन्द्रा र तनाव व्यवस्थापनमा ध्यान दिनुपर्ने।
र 13 दक्षिण एसियाली खेलकुद साकका लागि काठमाडौँ झकी झकाउ, महिला भलिबलको सेमी फाइनलमा नेपाल श्रीलङ्कासँग खेल्दै।
आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी मनोज विष्टसँगै हामी पनि बिदा हुन्छौ। नमस्कार।